यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचनको वातावरण बनाउन राजनैतिक दलका शीर्ष नेताहरूसँगको संवादलाई सरकारले दियो निरन्तरता। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त। आज ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइदिई ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। र अमेरिकाद्वारा नाइजेरियामा रहेका मुस्लिम अतिवादी समूह इस्लामिक स्टेटका अखडाहरूमा आक्रमण। समाचार अब विस्तारमा। निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेतासँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ। सो क्रममा संचार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग उहाँहरूकै निवासमा जानुभई भेटवार्ता गर्नुभयो। भेटमा संचार मन्त्री खरेलले राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन 21 गतिको लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सम्बन्धमा छलफल गर्नुभयो। शीर्ष नेतासँगको छलफलपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै संचार मन्त्री खरेलले निर्वाचनको लागि उहाँहरू सकारात्मक रहेको बताउनुभयो। उहाँले शीर्ष नेताहरूले सुरक्षा र निर्वाचनको वातावरण बनाउन भने सरकारलाई जोड़ दिन भन्नुभएको बताउनुभयो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कंग्रेसको प्राथमिकता चाहिँ निर्वाचनै हो, संसद पुनस्थापना होइन भनेर स्पष्ट रूपमा उहाँले चाहिँ मसँगको कुराकानीमा बताउनु भएको छ र निर्वाचनको वातावरण बनाउनको लागि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। त्यस्तै गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको सन्दर्भमा केही सुरक्षाका चासोहरू उहाँहरूले राख्नु भएको छ र सुरक्षाको प्रत्याभूति निर्भयताका साथ चुनावमा भाग लिने दलहरूलाई भाग लिने वातावरण बनाउनुपर्छ, त्यो अझै बनिन सकेको हो कि अझै बढी सरकारले मेहनत गर्नुपर्छ भन्ने उहाँहरूको कुराहरू रहेको छ र नेपाली कम्युनिष्ट पार्टीका संयोजकसँग पुष्पकमल दाहाल प्रचण्डसँग उहाँसँग कुराकानी हामीले गर्यौं। त्यो कुराकानीको क्रममा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकोले जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन 21 निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा रहेको कुरा उहाँले दोहोर्याउनु भएको छ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ। प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका 3 निर्देशिकाको मस्यौदा तयार भइरहेको आयोगले जनाएको छ। आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार करिब 13 निर्देशिका आवश्यक रहेकोमा 4 निर्देशिका तथा कार्यविधि तयार भएको र 4 मस्यौदाको क्रममा रहेका छन्। बाँकीको 5 निर्देशिका पुरानै रहने र आवश्यक परे सोही निर्देशिकालाई संशोधन एवं परिमार्जन गरिने महाशाखाले जनाएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले पनि भाग लिने भएको छ। पहिलो पटक निर्वाचन आयोगले यौनिक अल्पसंख्यक समुदायको नेतृत्वमा रहेको पार्टीलाई दलको मान्यता दिएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन भएपछि उनीहरू मूल प्रभावमा आउन थालेका छन्। घृणाको दृष्टिले हेर्ने र व्यवहार गर्ने हुँदा अवहेलित भएर बस्न विवश यौनिक अल्पसंख्यक समुदाय राजनीतिमा समेत देखिन थालेका छन्। नेपालको संविधान लेखनमै पनि यौनिक अल्पसंख्यक समुदायको नेतृत्व गर्दै सुनिल बाबु पन्तले सक्रिय भूमिका निभाएको विगतले पनि उनीहरूलाई पहिचानको लड़ाई अघि बढ़ाउन सहज भएको हो। संविधानको धारा 12 लैंगिक पहिचान सहितको नागरिकता व्यवस्था गरे पनि उनीहरूले अझै पनि पहिचान सहितको नागरिकता पाउन सकिरहेका छैनन्। यसरी तेस्रो लिंगी समुदायको पहिचान र अधिकारका विषयहरू मुलुकको संविधानमा समेटिएको 1 दशकपछि नेतृत्व गरेर आगामी निर्वाचनमा भाग लिन यौनिक अल्पसंख्यक समुदाय सफल भएको छ। नेपालको इतिहासमा यौनिक अल्पसंख्यक समुदायकी तेस्रो लिंगी महिला नुमा लिम्बुले फागुन 21 गते हुने आम निर्वाचनमा समावेशी समाजवादी नामको दल दर्ता गरेर निर्वाचन आयोगबाट स्वीकृति पाइसकेको छ। निर्वाचन आयोगका सहसचिव एवं कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई नियमसंगत रूपमा आएकाले उहाँहरूलाई दलको मान्यता दिएको बताउनुहुन्छ।
ऐन नियमले तोकेका प्रक्रियाहरू पूरा गरेर त्यहाँ अपाङ्गता लगायतका उहाँहरू पनि समावेश भएर त्यो दल दर्ता भएको छ। संविधानले दिएका व्यवस्थाहरूलाई ध्यान दिँदै उहाँहरूको काम कारवाहीलाई सहज गर्ने काम आयोगले गर्ने हो।
अझै पनि पहिचानकै लडाई जारी राखेका उनीहरू नीति निर्माण गर्ने ठाउँमा पुगेर विभेदकारी कानूनहरू सच्याउन चाहन्छन्। यस पार्टीकी अध्यक्ष नुमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको परिभाषा सच्याउनु पहिलो लक्ष्य रहेको बताउनुहुन्छ।
आफ्नै पहिचानको अन्यल छ होइन, नागरिकताको अन्यल छ, शिक्षा स्वास्थ्य रोजगार आदि संघका कोठाहरूमा पहुँच छैन। हामी यो तथालाई अल्पसंख्यक पढ्दैनौँ कि यो परिभाषै हामीले सच्याउनु पर्नेछ होइन। 21 विभेदकारी कानूनहरू छ, त्यो कानूनहरू सच्याउनु छ।
हालै तेस्रो लिङ्गी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता भएपछि निकै चर्चा परिचर्चा भइरहेको छ। कतिपय सन्दर्भमा त नकारात्मक टिप्पणी समेत हुने गरेको नुमाको भनाइ छ।
चुनावमा जितेर देश बनायो भने सबैलाई इज्जा बनाउने भयो भन्छ, खाका बनायो भने सबैलाई माग्ने बनाउने भयो, सबैलाई उठाउने लाने भयो भन्छ।
राष्ट्रिय जनगणना 2078 नेपालमा यौनिक तथा अल्पसंख्यक समुदायका 2800 जनसंख्या देखाएको छ भने उनीहरू चाहिँ लगभग 30 लाख भन्दा बढी तेस्रो लिङ्गी समुदाय भएको दावी गर्छन्। यतिखेर तेस्रो लिङ्गी समुदायले आफ्ना लागि आफै नीति नियम बनाउन राजनीतिक मार्फत जुट्नुलाई प्रशंसनीय प्रयास मान्न सकिन्छ।
रिपोर्टपछि बाँकी समाचार। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नु भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री शर्मालाई शपथ ग्रहण गराउनु भएको छ। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश सभामुख सहभागी हुनुहुन्थ्यो। 2062-63 जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्रीको नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालयमा पूर्वरथी शर्मा संयोजक हुनुहुन्थ्यो। नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजनको लागि उहाँको भूमिका महत्वपूर्ण रहेको थियो। हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान भन्ने आदर्श वाक्यको साथ आज विभिन्न कार्यक्रमका आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइदिएछ। ज्येष्ठ नागरिकको हक हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्धन गर्नको लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागि हो। विक्रम सम्बत 2051 पुष 11 गते सामाजिक सुरक्षा भत्ता शुरू गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकको रूपमा रहेको बताउनु भएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक दिवस 2082 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनको लागि शुभकामना व्यक्त गर्दै उहाँले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरूरी रहेको उल्लेख गर्नुभयो। उपराष्ट्रपति सहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई बोझ होइन बोधको स्रोतको रूपमा स्वीकार गर्नुपर्ने बताउनु भएको छ। उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिक मैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरूरी रहेको उल्लेख गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकारी आवश्यक रहेको बताउनु भएको छ। ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवार लगायत सरकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता उल्याउनुभयो। मन्त्री श्रेष्ठले काठमाडौँको पशुपति क्षेत्रमा सरकारले समाज कल्याण केन्द्र मार्फत आवासीय रूपमा असहाय ज्येष्ठ नागरिकलाई राखी वृद्धाश्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न सिप अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न पनि आग्रह गरेको छ। जुम्लाको तातोपानी गाउँपालिकाका बहुअपाङ्गता भएका बालबालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी बन्दै गएको छ। शारीरिक, मानसिक रूपमा अशक्त तथा आर्थिक अभावले शिक्षाबाट वञ्चित विपन्न बालबालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी बनेको हो। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाको तातोपानी गाउँपालिकाले सञ्चालन गरेको घरमै शिक्षक कार्यक्रमबाट गाउँका विपन्न तथा अशक्त बालबालिकाको जीवनमा सुधार आएको छ। शारीरिक मानसिक रूपमा अशक्त बाल बालिकालाई घरमै शिक्षक राखेर पढाउने कार्यक्रमले तातोपानी गाउँपालिका वडा नम्बर चारका मुकुन्द सार्की सहित चारजना विपन्न घरका बाल बालिकाको जीवनमा सुधार आएको हो। विगतमा कापी कलम समात्न नजान्ने मुकुन्द अहिले अक्षर चिन्न र लेख्न थालेका छन्। शारीरिक रूपमा अशक्त उनी विगतमा हिँड्न समेत सक्दैन थिए, तर अहिले लौरोको सहारामा विद्यालयसम्म पुग्ने गरेका छन्। मुकुन्द कि आमा राममाया सार्की तातोपानीका चारवटा ओडाका चारजना बाल बालिकालाई घरमै शिक्षक राखेर पढाउन थालिएको छ, जसमध्ये मुकुन्दको अवस्था निकै जटिल थियो। भाषा नबुझ्ने, कुनै कुराको प्रतिक्रिया नदिने जस्ता असहज अवस्थाबाट आज सुधार भएको स्थितिमा हुँदा मुकुन्दलाई पढाउने शिक्षिका सावित्री नेपाली पनि उत्तिकै उत्साहित छन्।
कठिनाई त धेरै भयो सुरुमा, उसलाई पेनसम्म नै आउँथेन, महिनौ लाग्यो, तीन महिनासम्म त मैले हात समातेर मात्रै लेख्दै, त्यस पछाडि बिस्तारै बिस्तारै गोलो बनाउँदै, धस्ता तान्दै सिक्दै, अहिले त धेरै जस्तो लाग्छ मलाई।
घरमै शिक्षक राखेर पढाउने पालिकाको योजनामा सहयात्रा तेस्रो परियोजनाले महत्वपूर्ण भूमिका खेलेको छ। पालिकाका चारजना बहु अपाङ्गता भएका बाल बालिकाका लागि घरमै शिक्षक राख्नका लागि उनीहरूको सेवा सुविधा, तालिम, शैक्षिक सामग्री लगायतको सहयोग परियोजनाले उपलब्ध गराउँदै आएको परियोजना संयोजक प्रकाश शाहीले बताउनुभयो।
बहु अपाङ्गता भएका बाल बालिकाहरूलाई विद्यालय आउन नसक्ने अवस्था भइसकेपछि पालिकासँग एक लेभलको हामीले सुरुमा यहाँ कति बाल बालिका अपाङ्गता छन् भनेर पहिचान गर्यौं र पहिचानका आधारमा घरमा विद्यालय बनाउनका लागि जो विशेष शिक्षा भन्ने 2075 को गाइडलाइन छ, अहिले हामीले सहजकर्ता तीनजना मात्रै हुनुहुन्छ।
गाउँ गाउँमा पुगेर अनुगमन गर्दा विभिन्न कारणले विद्यालयको पहुँचमा पुग्न नसकेका बाल बालिका थुप्रै भेटिएका थिए। त्यसमध्ये बहु अपाङ्गता भएका बाल बालिका विद्यालय जान नसक्ने, अरू बाल बालिका सरह पढ्न लेख्न र बोल्न नसक्ने भएपछि तातोपानी गाउँपालिकाले घरमै शिक्षक राखेर पढाउने नीति लिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलगाईको भनाइ छ।
हामी बस्ती बस्तीमा जाँदाखेरि यस्ता अपाङ्ग विद्यार्थीहरू भेटिसकेपछि अब यसलाई के गर्न सकिन्छ त भनेर पटक छलफल गर्यौँ। तातोपानी गाउँपालिकामा चारवटा थिए, चारवटा एउटा अहिले स्कुल जाने भइसकेका छ, अहिले तीनजना बाल बालिका छन्, उनीहरू स्कुल जान नसक्ने, अनि एकातर्फ उनको आर्थिक अवस्था पनि कमजोर छ, अनि घरमा पनि पढ्न नपाउने भनेसित सरकार छ भन्ने त अनुभूति भएन। जति खर्च भए पनि अहिले उनीहरूलाई घरमै पढाउनु पर्छ।
अशक्त तथा विपन्न बाल बालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी देखिएकाले यस्ता कार्यक्रमलाई तातोपानी सँगै अन्य पालिकाले पनि निरन्तरता दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
रिपोर्ट पछि बाँकी समाचार। पछिल्लो एक सातादेखि चिसो अत्याधिक बढेसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर सहितका क्षेत्रमा नागरिकको जनजीवन प्रभावित भएको छ। शीतलहर, चिसो, कठ्याङ्ग्री दोहावा, हुस्सु र बाक्लो कुहिरोको कारण यही पुष 4 गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशु चौपाया, पशु पंक्षी तथा बाली नाली सबै प्रभावित भएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नाइजेरियामा रहेका मुस्लिम अतिवादी समूह इस्लामिक स्टेटका अखडाहरूमा व्यापक आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर पश्चिम नाइजेरियामा रहेका आईएस लडाकुहरूमाथि कड़ा आक्रमण शुरू गरिएको बताउनुभयो। निर्दोष इसाईहरूमाथि आक्रमण गर्दै आएको आईएसलाई आतंककारी समूह भन्दै ट्रम्पले उनीहरूलाई तह लगाएरै छाड्ने प्रश्न पार्नुभयो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। निर्वाचनको वातावरण बनाउन राजनैतिक दलका शीर्ष नेतासँगको संवादलाई सरकारले दियो निरन्तरता। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त। आज ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। र अमेरिकाद्वारा नाइजेरियामा रहेका मुस्लिम अतिवादी समूह इस्लामिक स्टेटका अखडाहरूमा आक्रमण। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।